بسم الله الرحمن الرحيم. اللهم صل على محمد وعلى محمد وعجل فرجهم. ناظرین اکرام، السلام علیکم. آپ کے اپنے پروگرام گھرانہ میں میں آپ کو بہت بہت خوش آمدید کہتی ہوں، اور ناظرین آپ کا تہ دل سے شکریہ ادا کرنا چاہتی ہوں کہ آپ ہمارے اس پروگرام کو پسند کر رہے ہیں اور بہت ہی ذوق و شوق سے ہمارا یہ پروگرام دیکھ بھی رہے ہیں. ناظرین، دیکھنے سے یاد آیا کہ دنیا میں یوں تو ہم بہت سی چیزیں دیکھتے ہیں، اور ان میں سے کچھ چیزیں، جیسا کہ آپ کو معلوم ہے کہ کن چیزوں کی طرف دیکھنا جو ہے وہ حلال قرار دیا ہے اور جو ثواب کا باعث بنتا ہے، اور کچھ چیزوں کی طرف دیکھنا حرام ہے اور جس کے عوض میں ہمارے نام اعمال میں گناہ لکھے جاتے ہیں. تو اسی سلسلے میں رسول خدا صلی اللہ علیہ وسلم کا ایک بہت ہی خوبصورت کلام آپ کی خدمت میں پیش کرنا چاہتی ہوں کہ رسول خدا صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں کہ بیوی کا اپنے شوہر کی طرف محبت بھری نگاہوں سے دیکھنا عبادت ہے اور اس کے گناہوں کا کفارہ ہے. تو دوسری طرف رسول خدا صلی اللہ علیہ وسلم ارشاد فرماتے ہیں کہ کسی نامحرم کی طرف لذت بھری نگاہ سے دیکھنا یا کسی نامحرم کی طرف نظر کرنا شیطان کے ترکش سے نکلا ہوا وہ تیر ہے کہ جس کے بعد سوائے پچھتاوے، افسوس اور حسرت کے کچھ حاصل نہیں ہوگا، اور اس کے نام اعمال میں بھی صرف گناہوں کا اضافہ ہوگا. ایک بار پھر ناظرین آپ کو گھرانہ میں بہت بہت خوش آمدید کہتی ہوں. ناظرین، ہماری آج کے اس پروگرام کا جو موضوع ہے وہ اسلام میں گھریلو روابط کے شرعی حدود ہیں. اور جیسا کہ آپ سب جانتی ہیں کہ حفظ آبرو ایک ایسا اہم مسئلہ ہے کہ جس کی طرف ہر صاحب عقل اور زندہ ضمیر انسان متوجہ ہے، اور اس کے لیے اپنی جان کی قربانی لگانے کے لیے بھی وہ تیار رہتا ہے. اور اسلام چونکہ ایک ایسا فطری اور الہی دین ہے کہ اس نے بھی اس مسئلے پر تمام پہلو سے جو ہے وہ گفتگو کی ہے، اور ایسے تمام احکام بیان کیے ہیں کہ جس پر عمل کر کے انسان اپنی عزت اور آبرو کو محفوظ رکھ سکتا ہے اور اسے بچا سکتا ہے، چاہے زندگی گھریلو زندگی اور گھر کی چار دیواری سے ہی مخصوص ہو یا سماج اور معاشرے میں. دونوں جگہ ہر ایک کی اپنی اپنی ضرورتیں ہیں، ہر جگہ انسان کو آنا جانا ضروری ہے. ان تمام حالات پر اسلام نے ایک ایسا معیار قائم کر دیا ہے کہ جس کا اگر انسان پاس و لحاظ رکھے اور جس کی رعایت کرے تو اس کی عزت اور آبرو کو کبھی کوئی خطرہ لاحق نہیں ہو سکتا ہے. تو جیسا کہ ہماری آج کی جو گفتگو ہے وہ اسلام میں گھریلو روابط کے شرعی حدود ہیں، اور آج اس پروگرام میں ہم محرم اور نامحرم کے موضوع پر گفتگو کریں گے کہ محرم اور نامحرم کے درمیان گفتگو کرنا، مصافحہ کرنا یا ان پر ایک دوسرے پر نظر ڈالنا کس حد تک اسلام نے ہمیں اس کی اجازت دی ہے اور کس حد تک ہمیں آزادی ہے. تو آئیے اسی اہم موضوع پر گفتگو کرتے ہیں، اور آج اس خوبصورت موضوع پر گفتگو کرنے کے لیے ہمارے اسٹوڈیو میں تشریف لے آئی ہیں محترمہ معصومہ نقوی صاحبہ. آئیے انہیں سلام عرض کرتے ہیں اور خوش آمدید کہتے ہیں. السلام علیکم معصومہ نقوی صاحبہ، پروگرام گھرانہ میں آپ کو بہت بہت خوش آمدید کہتی ہوں. جیسا کہ آج کی ہماری اس پروگرام کے جو گفتگو کا موضوع ہے وہ اسلام میں گھریلو روابط کے شرعی حدود کے بارے میں ہے، اور آج اس پروگرام میں ہم سب سے پہلے محرم اور نامحرم کے موضوع پر گفتگو کرنا چاہیں گے، کیونکہ یہ بہت ہی اہم مسئلہ ہے آج کے ہمارے معاشرے میں، اور لوگ اس کی اتنی جاننے کے باوجود اس کی اتنی زیادہ رعایت نہیں کر پاتے ہیں. تو میرا سب سے پہلا یہاں پر جو سوال آپ سے ہے وہ یہ ہے کہ معاشرے کے اندر گھریلو جو تعلقات اور روابط ہیں اس میں صنف مخالف کی طرف نظر کرنا قرآن مجید کی نقطۂ نظر سے، قرآن مجید کی نظر سے جو ہے کیا حکم رکھتا ہے، اور کس حد تک جو ہے یہ صحیح ہے اور اجازت اس کی دی گئی ہے.
بسم اللہ الرحمن الرحیم. آپ کے سوال کے جواب کے لیے میں یہ کہنا چاہوں گی کہ جب ہم قرآن مجید کے آیات کی طرف نظر کرتے ہیں تو بڑی عجیب بات سامنے آتی ہے. خداوند عالم بار بار انسان سے فرماتا ہے کہ میری ان نشانیوں کی طرف نظر کرو، پہاڑوں کی طرف نظر کرو، آسمان کی طرف نظر کرو، دیکھو میں نے زمین کو کیسے خلق کیا. حتیٰ کہ جب جانوروں کی باری آتی ہے تو ایک عجیب مثال ہے کہ اونٹ کی خلقت کی طرف توجہ کرو، اپنی اس بصارت کا استعمال کرو اور قوہ ادراک کو اس حال میں استعمال کرو کہ کانوں سے اچھی طرح سنو، آنکھوں سے اچھی طرح دیکھو اور ان ہاتھوں سے اچھی طرح سے لمس کرو، تو پھر تم میری معرفت کو حاصل کر سکتے ہو، میرے کمال تک پہنچ جاتے ہو. لیکن ان تمام باتوں کے باوجود واحد آیات ایک ایسی نگاہ کے بارے میں جس کو کہا گیا یہاں پر اب تم نے نظر نہیں کرنی بلکہ نگاہ کو جھکا لینا ہے، وہ کون سی طرف ہے؟ ہم دیکھتے ہیں کہ جب انسان انسان کی طرف نظر کرتا ہے، اب اس میں کوئی قید نہیں لگائی عورت ہو مرد ہو، کلن انسان جب انسان کی طرف نظر کرتا ہے تو اب یہاں پر اس نظر کرنے سے اس کو تدبر نہیں ملے گا، تعقل نہیں ملے گا، کچھ اضافہ نہیں ہوگا شعور میں۔ یہاں پر خداوند عالم فرما رہا ہے جب انسان دوسرے انسان کی طرف نظر کرتا ہے تو اپنی نظر کو جھکا لے اور اس نظر کو کم کر لے، اور خصوصاً جب بات آ جاتی ہے محرم اور نامحرم کے حوالے سے تو سورہ نور کی آیت نمبر 30 جب ہم رجوع کرتے ہیں تو دیکھتے ہیں پروردگار عالم اپنے نبی کو مخاطب کر کے فرما رہا ہے کہ اے میرے نبی، قل للمؤمنین یغضوا من ابصارہم وقل للمؤمنات یغضضن ابصارہن، اے نبی کہہ دو با ایمان مردوں سے کہ جب نامحرم خواتین سے ملتے ہیں تو اپنی نظروں کو جھکا لیں، اور اسی انداز میں کہہ دو با ایمان خواتین سے کہ جب کہیں نامحرم مرد کے ساتھ ان کی ملاقات ہوتی ہے تو نظروں کو جھکا کر بات کریں۔ یہاں پر بہت لطیف ایک نکتہ ہے اور وہ یہ کہ غزہ اور بصرہ کا استعمال ہوا ہے جبکہ غمز اور عین کا استعمال ہونا چاہیے تھا۔ غمز کا مطلب کیا ہے؟ کہ تم اپنی آنکھوں کو بند کر لو، اور عین کا مطلب کیا ہے؟ یہی عضو انسانی جس کو آنکھ کہا جاتا ہے، لیکن پروردگار عالم فرما رہا ہے آنکھوں کو بند نہیں کرو، ان کی حدود کو کم کر دو، ان کو جھکا لو، اور جب تم کسی نامحرم کے ساتھ گفتگو کرتے ہو تو ادب کا مقام یہی ہے کہ آنکھیں جھکا کر اپنی گفتگو کو جاری رکھو۔
یعنی انسان جب خود اگر ایسے عام انسان سے، یعنی خود انسان انسان سے اگر بات کرنا چاہے تو اس کے لیے بھی کہا ہے کہ اپنی نظروں کو تم جھکا کر گفتگو کرو۔
جب ہم آداب معاشرت کی طرف رجوع کرتے ہیں تو مومن کے لیے ادب اسی چیز کو کہا گیا۔ اب مراد یہ بھی نہیں کہ انسان زمین کو ہی دیکھتا رہے، لیکن نظر میں ایک ادب ہونا چاہیے،
احترام میں جو ہے وہ نظر جھکائے۔ لیکن اگر جن سے مخالف ہیں، صنف مخالف ہیں، تو وہاں پر قرآن میں جو ہے اور زیادہ تاکید کی گئی کہ صنف مخالف سے اگر گفتگو کر رہے ہو تو اس وقت اپنی نظروں کو جھکا اور اپنے تمام ان آرائش کی جگہ یا زینت کی جگہوں کو بھی جو ہے ان سے چھپا کر رکھو۔ محترمہ معصومہ نقوی صاحبہ، جیسے کہ آپ نے بتایا کہ قرآن میں اس کی بات اس طرف اشارہ کیا گیا ہے کہ جب نامحرم سے گفتگو کریں انسان تو اپنی نظروں کو جو ہے وہ جھکا لے، لیکن اگر انسان ان آیات پر عمل نہ کر سکے اور اس کی آنکھیں جو ہیں گناہوں کا مرتکب ہو جائیں تو اس کے کیا اثرات معاشرے پر مرتب ہو سکتے ہیں؟
اس کے بارے میں کہوں گی، مولا علی علیہ السلام ایک مشہور حدیث ارشاد فرماتے ہیں جسے مولا نے فرمایا، کم من نظرتن اورسا حسرتن طویلن، کتنی ایسی نگاہیں ہیں جن کا نتیجہ یہ ہوا کہ طویل حسرت انسان کو ملی ہے اور غم و اندوہ ملا ہے۔ انسان عمل نہ کرے ایسی آیات پر، لیکن خداوند عالم ہر اس حکم کو قرآن میں پروردگار عالم نے اتارا ہے جو انسان کے لیے فائدہ مند ہے، بشریت کے لیے فائدہ مند ہے، قیامت تک کے لیے ہدایت ہے اور مشعل ہے۔ اب اگر ہم ان قوانین پر عمل نہیں کرتے تو آئمہ معصومین علیہ السلام تشریح فرما رہے ہیں، سب سے پہلا نقصان خود انسان کی اپنی ذات کو ہے۔ انسان اگر ہر حسن اور جمال والے چہرے کو اس انداز میں دیکھنا شروع ہو جائے تو اس کے بارے میں رسول خدا صلی اللہ علیہ وآلہ وسلم بھی فرما رہے ہیں کہ یہ جو نگاہ ہے، ایک تو حرام نگاہ، دوسرا ہے کہ شیطان کے تیروں میں سے ایک ایسا تیر ہے جو انسان کو ناکارہ کر دیتا ہے۔ سب سے بڑا نقصان یہ ہے، انسان نہ اطاعت کے قابل رہتا ہے، نہ اس انداز میں روزمرہ کے اپنے کام کاج کو انجام دے سکتا ہے۔ کیوں؟ اس لیے کہ انسان کی فطرت میں ہے، اگر وہ بار بار کسی چیز کی طرف نظر کرتا ہے تو وہ تصاویر اس کے ذہن میں نقش جو ہے نقش باندھ دیتی ہیں، اور دن رات یہ نقوش جو ہیں اس کے ذہن میں گھومتے رہتے ہیں،
اور تصورات میں ابھرتے رہتے ہیں۔
نگاہیں اگر ایسی نگاہیں ہوں گی تو آپ خود تصور کیجئے کہ انسان پھر واقعاً اطاعت اور بندگی کے قابل نہیں رہ جاتا۔ یہ نگاہ حرام اس قدر ظالم ہے کہ اس نے حتیٰ کہ کسی نبی پر بھی ترس نہیں کھایا اور رحم نہیں کھایا۔ یہی نگاہ تھی جو باعث بنی زلیخا رسوا ہو جائے اور یوسف علیہ السلام کو قید تنہائی اٹھانی پڑے۔ یہی نگاہ تھی جو باعث بنی عزیز مصر کی زوجہ ہے لیکن اپنے غلام کی عاشق ہو رہی ہے۔ یہی نگاہ ہے جو باعث بنتی ہے کہ اب مصر کی وہ خواتین جو شرافت میں زبان زد عام تھیں، لیکن اس نگاہ کے باعث اس انداز میں رسوا ہوتی ہیں کہ پھلوں کی جگہ اپنے ہاتھوں کو کاٹ لیتی ہیں، اپنی انگلیوں کو کاٹ لیتی ہیں۔ لہٰذا خداوند عالم فرما رہا ہے وہ انسان، خصوصاً اگر یہ انسان جوان ہے، اپنی اس نگاہ پر قابو پا لیتا ہے اور حرام نگاہ کو حلال نگاہ میں تبدیل کر لیتا ہے، تو کیونکہ اس نے اس لذت کو چھوڑا، میں اس کو وہ معنوی لذات عطا کروں گا اور وہ معنوی درجات عطا کروں گا کہ اس کے تصور میں بھی نہیں ہوگا۔ رسول خدا فرما رہے ہیں، جو انسان حرام نگاہ سے اپنے آپ کو صرف اس لیے بچاتا ہے کہ وہ خدا سے خوف رکھتا ہے، پروردگار عالم ایمان کے مٹھاس سے اس کے دل کو ثمر بخش کر دیتا ہے۔ انشاءاللہ ہم سب لوگ ان تمام اچھی خلق و صفت میں شامل ہونے والے ہیں،
اور شاید میرے خیال سے یہی وجہ بھی ہے کہ ہمارے معاشرے میں بھی جو ایک ضرور مسئلہ ہے، اور کہا بھی جاتا ہے کہ انسان کو جو پردہ کرنا چاہیے وہ اپنی نظروں کا پردہ کرنا چاہیے، کیونکہ شیطان جو سب سے پہلے انسان پر حملہ کرتا ہے، وار کرتا ہے، تو انہی نظروں کے ذریعے سے جو ہے وہ انسان کے ایمان پر جو ہے وہ وار کرتا ہے۔ محترم آسمہ نقوی صاحبہ، جیسا کہ آج کل ہم اپنے معاشرے میں دیکھتے ہیں کہ بہت زیادہ آج کل یہ ٹرینڈ ہو گیا ہے، اور بہت زیادہ ہمارے معاشرے میں ایک طرح سے یہ فیشن ہو گیا ہے کہ جب نامحرم لڑکا اور لڑکی آپس میں ملتے ہیں یا خدا حافظی کرتے ہیں، تو آپس میں وہ مصافحہ کرتے ہیں، شیک ہینڈ کرتے ہیں، ہاتھ ملا کر وہ ایک دوسرے سے جو ہے خدا حافظی کرتے ہیں، تو اسلام کی نظر میں یہ کس حد تک جو ہے یہ جائز ہے، اور آیا یہ جائز نہیں ہے، تو مثلا اس کے بارے میں اسلام کا کیا حکم ہے، اس کے بارے میں آپ ہمارے ناظرین کو بتائیں۔
جی دیکھیے، جب نگاہ کی حدود کے حوالے سے اس انداز میں سختی ہے، تو مصافحہ کرنا تو بدرجہ اولا جو ہے حرام ہے اسلام کی نظر میں، وہ بھی نامحرموں کے ساتھ۔ اور ہم زمانہ جاہلیت میں دیکھتے ہیں، کیونکہ بیعت لینا اعراب میں جو ہے رسم تھی، بیعت لیتے تھے، جب خواتین سے بیعت لیتے تھے تو ان کے ساتھ بھی مصافحہ ہی کرتے تھے، ہاتھ کے اوپر ہاتھ رکھنا یا ہاتھ ملانا۔ لیکن جب رسول خدا صلی اللہ علیہ وآلہ وسلم مقام نبوت کو سنبھالتے ہیں، جب خواتین مسلمان ہوتی ہیں اور آپ کے ساتھ بیعت کرنا چاہتی ہیں، سب سے پہلی رسم جو رسول خدا نے جس کا آغاز کیا ہے، پانی کا ایک پیالہ یا پانی کا ایک جام منگواتے تھے، سب سے پہلے خود اپنا ہاتھ ڈالتے، اس کے بعد ہاتھ کو نکالتے، پھر خواتین اس میں ہاتھ ڈالتی اور اس انداز میں بیعت ہوتی۔ آئمہ معصومین علیہ السلام کا دور ہے، کہتے ہیں کہ آئمہ کا شیوا اکثر یہ تھا کہ ایک چادر، ایک اوڑھنی منگواتے تھے، اور اوڑھنی کے ایک سرے کو امام معصوم پکڑتے تھے اور دوسرے سرے پر خواتین جو ہیں بیعت کرتی تھی۔ اور اسی انداز میں جب ہم روایات کی طرف توجہ کرتے ہیں، تو امام صادق علیہ السلام کا مشہور قول ہے، آپ فرماتے ہیں کہ مسلمان خاتون کے لیے اپنے محارم کے علاوہ کسی اور کے ساتھ ہاتھ ملانا جائز نہیں ہے۔ اب رہ گیا ہمارے معاشرے کے اندر جو رسومات پائی جاتی ہیں، اکثر بزرگ سروں پر پیار دیتے ہیں، تو اس کے بارے میں آئمہ علیہ السلام کے فرمان موجود ہیں کہ اگر اوڑھنی کے نیچے سے مصافحہ کیا جائے اور ہاتھ ملایا جائے، جائز ہے، بشرطے کہ ریبا اور لذت اس میں نہ ہو۔ اور سروں پر بھی، کیونکہ بزرگوں کا پیار ایسا ہے جیسے مثلا والدین اپنے بچوں کو پیار کر رہے ہیں، کیونکہ سکارف سر پر ہے یا چادر سر پہ ہے، تو یہ جائز ہے، اس میں اشکال نہیں ہے، لیکن ان تمام شرائط کے ساتھ۔
جی، یعنی خود نامحرم لڑکے اور لڑکی کا ہاتھ ملانا جو ہے وہ جائز نہیں ہے کسی بھی صورت میں، چاہے وہ انسان سوچے کہ اگر ہم اس طرح نہیں کریں گے تو بہت ہی بیکورڈ اور بہت ہی مثلا بہت ہی پچھلا ہمیں جو ہے وہ قوم کے لوگ ہمیں سمجھا جائے گا، تو لیکن انسان کو یہ دیکھنا ہے کہ ہمارا مذہب کیا کہتا ہے، ہمارے اسلام نے ہمیں کیا تعلیم دی ہے، اور اس پر ہمیں جو ہے عمل کرنا ہے۔ بہت بہت شکریہ محترم آسمہ نقوی صاحبہ، ہماری گفتگو جو ہے بہت ہی خوبصورت انداز میں چل رہی تھی۔ ہم یہاں پر ایک چھوٹا سا بریک لیتے ہیں، اس کے بعد انشاءاللہ ہم اپنی گفتگو کو جاری رکھیں گے۔ ناظرین، ہماری یہ گفتگو ابھی جاری رہے گی، جائیے گا نہیں، ملتے ہیں ایک چھوٹے سے وقفے کے بعد۔ بریک کے بعد ناظرین، ایک بار پھر پروگرام گھرانہ میں آپ کو بہت بہت خوش آمدید کہتی ہوں۔ جیسا کہ ہماری گفتگو محرم اور نامحرم کے موضوع پر چل رہی تھی، اور ہمارے مہمان نے آپ کے سامنے بیان کیا کہ کس حد تک جو ہے محرم کی طرف نظر کرنا جو ہے وہ جائز ہے یا نہیں ہے، اور یہ کہ خود محرم لڑکے اور لڑکی کا آپس میں مصافحہ کرنا جو ہے وہ اسلام نے کسی طور پر بھی اس کو جائز قرار نہیں دیا ہے، بلکہ یہ حرام ہے، اور لڑکے لڑکی کا آپس میں ہاتھ ملانا جو ہے وہ جائز نہیں ہے۔ और इसके अलावा जो है हम अपनी गुफ्तगू को मज़ीद आगे बढ़ाते हैं। मोहतरमा मासूमा नकवी साहिबा, आजकल हम जो अपने माशरे में देखते हैं, क्योंकि हमारे प्रोग्राम घरेलू प्रोग्राम है, तो अक्सर हम वो चीज़ें बयान करते हैं कि जो हमारे घरों में इत्तेफाक मसलन हमारे घरों में नमूदार होती हैं और या फिर माशरे में जो है वो इत्तेफाक होती है। जैसा कि हम देखते हैं कि आजकल जो एक रस्म हमारे माशरे में चली है कि औरतें ख़वातीन जो हैं वो घर का भी काम करती हैं और उसके अलावा बाहर की भी जो ख़रीदारी है, शॉपिंग है, वो भी ख़वातीन के कंधों पर जो है वो आज के ज़माने में आ गई है। तो किस हद तक ख़वातीन का जो है वो बाहर बाज़ारों में जाना और घर से बाहर निकलना जो है इस्लाम की नज़र में जायज़ है और किस हद तक इस्लाम ने इसकी हमें इजाज़त दी है?
देखिए, जब हम कुरान मजीद की तरफ रुजू करते हैं तो कुरान में सूरह नूर में हम इस आयत को देखते हैं जहाँ पर खुदावंद आलम फरमा रहा है, वला यज़रिबना बिअर्जुलिहिन्ना लियुअलमा मा युख्फीना मिन ज़ीनतिहिन्ना। मुसलमान ख़वातीन से कह दीजिए कि चलते हुए अपने पाँव को ज़ोर से ज़मीन पर ना मारें, इस हाल में कि इनकी पोशीदा और मख्फी जो ज़ीनतें हैं वो आश्कार हो जाएँ। अब यहाँ पर क्या मुराद है कि औरत जो है जब घर से बाहर निकलती है उसको मना नहीं किया गया कि तुम क्योंकि मुसलमान हो लिहाजा घर की चार दीवारी के अंदर रहो, नहीं, बाहर निकलो, लेकिन इस हाल में कि तुम्हारी जीनत जो है वो जीनत जो पोशीदा है वो आश्कार ना हो। मिसाल के तौर पर यही जो आयत थी पाजेब के बारे में थी कि ज़माना जाहिलियत में ख़वातीन जब पाँव में पाजेब पहनती थी तो बड़े ज़ोरदार अंदाज में पाँव को ज़मीन पर मारते हुए जो भी सड़क पर जा रहा है उसकी नज़र पड़ती थी। और ये आयात भी जब नाजिल हुई हैं, इनके शान नज़ूल की तरफ जब हम तवज्जो करते हैं, एक ऐसे ही जवान की कहानी है जो गली से गुजर रहा था और एक खातून जो है उसके सामने से जब गुजरती है, उस वक्त हिजाब की आयात नाजिल नहीं हुई थी, लिहाजा इस मुसलमान औरत की हालत कुछ यानी लिबास जो है मुनासिब नहीं था और पाजे पहने हुए जब ये गुजरी है, ये जवान इस खातून की तरफ देखे जा रहा है, यहाँ तक कि वो तो चली गई लेकिन इसकी नज़रें उसके पीछे जा रही हैं और फिर इसका सर दीवार के साथ लगता है, इस दीवार के अंदर एक कील था जिसकी वजह से इसके सर से खून जारी हो जाता है। इसी खून आलूद चेहरे के साथ रसूल खुदा की खिदमत में जाता है, या रसूल अल्लाह, मैं उस औरत से आपके यहाँ शिकायत करने आया हूँ। और उसके बाद ये आयात नाजिल होती हैं कि ख़वातीन से कहा जाए अपने सरों को और अपने जिस्म को ओढ़ कर घर से बाहर निकलें और ज़ीनतों को आश्कार ना करें। अब ये नहीं कहा कि घर से बाहर नहीं निकल सकते, निकलो लेकिन सादा अंदाज में, इफाफ की हालत में, हिजाब के साथ अपने ओढ़नियों को ओढ़ कर घर से बाहर निकलो। लिहाजा कुरान मजीद में हम जहाँ भी तवज्जो करते हैं कभी भी किसी खातून पर पाबंदी नहीं लगाई कि आप बाजार में नहीं जा सकती या मुआशरे में हाजिर नहीं हो सकती। पाबंदी है तो किस चीज़ पर? आरास्तगी के साथ, जीनत के साथ, आज की ज़बान में कहूँ मेकअप के साथ बन सवर कर घर से बाहर निकलना एक मुसलमान खातून की शान नहीं है, अजमत नहीं है। और जब हम देखते हैं वो इस्तिस्नात जिसमें कहा गया कि नामहरम की तरफ नज़र हो सकती है, तो गैर मुस्लिम खवातीन को क्यों कहा गया कि इनकी तरफ नज़र कर सकते हैं, निगाह कर सकते हैं? इसलिए कि वो तो हिजाब नहीं करती। अब हम कहें कि वो खुश नसीब हैं, वो हिजाब नहीं करती और हम मुसलमान खवातीन नहीं। खुदावंद आलम फरमा रहा है औरत की शान ये है कि जब वो अपने घर से बाहर निकलती है इफाफ के साथ और हिजाब के साथ, और वो क्योंकि इस फजीलत से बरखुरदार नहीं है लिहाजा उनको खुदा ने आज़ाद छोड़ दिया और उनकी तरफ निगाह जायज़ हो गई। लेकिन मुसलमान खातून सिर्फ अपने शोहर के लिए और अपने महारिम के लिए जीनत करती है।
यानी हम एक तरह से ये जो है जो आज तक इस्लाम पर ये इल्ज़ाम लगाया जाता है कि इस्लाम ने ख़वातीन को वो आज़ादी नहीं दी है कि जो देनी चाहिए, तो वाकई इससे ये इल्ज़ाम बरतरफ हो जाता है कि इस्लाम ने जो किसी तरह से भी औरत को पाबंद नहीं रखा है बल्कि तमाम आज़ादी दी है, बस ये शर्त लगा दी कि ख़वातीन जब घर से बाहर निकलें तो एक महदूद दायरे में और एक हिजाब के अंदर जो है वो घर से कदम बाहर निकालें।
जो है खुद ख़वातीन का भी फ़ायदा है और मर्दों का भी फ़ायदा है। सालिम और तंदुरुस्त मुआशरा वही है जिसमें इस अंदाज में इस्लामी उसूलों पर अमल हो। इस तरह से हर कोई अपने काम में मसरूफ रहेगा, लेकिन अगर इस अंदाज में ख़वातीन बाहर नहीं निकलती घर से और बग़ैर हिजाब के बनसवर के मेकअप के साथ, मगरबी मुआशरा हम सब के सामने है, वहाँ पर अखलाकियात के हवाले से कितना जवाल है और वो लोग मजबूर हो गए हैं दूसरे
ممالک سے جو ہے لوگوں کو بلائیں کہ وہاں پہ آ کے تعلیم حاصل کریں اور اچھی اچھی نوکریاں کریں. کیوں؟ ان کا ملک نہیں چلتا, ان کے اپنے جوان فساد میں اور بری عادات میں اور اخلاقی حوالے سے انتہائی ہیں.
بہت بہت شکریہ معصمہ نقوی صاحبہ. ادھر ٹیلی فون پر ہمارے ایک مہمان ہیں, آئیے ان سے ایک سوال کرتے ہیں, اس کے بعد انشاءاللہ آپ سے گفتگو جاری رکھیں گے. ہلو, السلام علیکم. ہلو شہریار نقوی صاحب, السلام علیکم.
السلام علیکم جی.
پروگرام گھرانہ میں بہت بہت آپ کو خوش آمدید کہتی ہوں.
شکریہ.
جی شہریار نقوی صاحب, جیسا کہ ہماری آج کی جو گفتگو کا موضوع ہے وہ اسلام میں گھریلو روابط کے شرعی حدود ہیں, اور آج ہماری جو گفتگو ہے وہ محرم اور نامحرم کے موضوع پر ہے. تو میں یہاں پر آپ سے جو سوال کرنا چاہتی ہوں وہ یہ ہے کہ نامحرم لڑکے اور لڑکی کی جو آپس میں گفتگو ہوتی ہے آج کے معاشرے میں, ہم دیکھتے ہیں کہ لڑکے آپس میں جو ہیں وہ فون پر لمبی لمبی کالز کرتے ہیں, یا چونکہ کو ایجوکیشن ہو گئی ہے تو آپس میں لہٰذا وہ فون پر جو ہے لمبی گفتگو کرتے ہیں, ایک دوسرے سے باتیں کرتے ہیں. تو اسلامی نظریے کے مطابق یہ ان کی گفتگو کیا حکم رکھتی ہے اور کہاں کس حد تک جو ہے یہ جائز ہے؟
یہ بہت اچھا سوال فرمایا آپ نے, بلکہ بہت اچھی طرح آپ نے جو ہے اشارہ فرمایا, اور ہماری عوام کی رہنمائی ہونی چاہیے کہ آخر ایک اتنا بڑا مسئلہ ہے جس کی طرف یعنی عموماً بات نہیں ہوتی, اس کی طرف اشارہ نہیں کیا جاتا ہے.
جی,
عرض یہ کہ اسلام قوانین کا مذہب ہے, اصول ہے, ضابطہ حیات ہے, نمونہ عمل ہے کہ جس کے اوپر ہمیں چل کر اپنی زندگی کو بہتر سے بہترین بنانا ہے, اور پھر وہ خدا کی راہ جس پر صراط مستقیم کہا گیا اس پر چلنا ہے. تو عرض یہ ہے کہ سب سے پہلے تو ہمیں جو آپ نے فرمایا کہ لڑکا اور لڑکی, اسلام جس سینس سے آپ بات فرما رہی ہیں, اسلام اس سینس میں آ کر لڑکا اور لڑکی کی بات نہیں کرتا. اسلام اس سینس میں آ کر محرم اور نامحرم کی بات کرتا. اور پھر محرم اور نامحرم کی جب بات ہو جاتی ہے تو پھر اس پر دو چیزیں آتی ہیں کہ آیا آپ گفتگو کر کیوں رہے ہیں, وجہ کیا ہے. اسلام یہ فرماتا ہے, اسلام کا دستور یہ ہے کہ آپ لڑکی کے ساتھ اگر لڑکے ہیں تو بات کر سکتے ہیں, یعنی اسلام کسی کے اوپر زبردستی نہیں کرتا. اگر آپ خاتون ہیں تو آپ مرد کے ساتھ بات کر سکتی ہیں, لیکن جب آپ کو ضرورت ہو, کوئی مطلب ہو, کوئی کام اور مقصد کیا کر سکتے ہیں, لیکن اس سے زیادہ نہیں. پھر اس میں دو چیزیں آتی ہیں کہ آیا آپ بات کیوں کر رہے ہیں, کیا آپ شادی کے عنوان سے بات کر رہے ہیں, کہ کسی قسم کی کوئی زبردستی نہیں ہے. آپ اگر شادی کے عنوان سے بات کر رہے ہیں تو پھر اس میں اسلام نے بہت زیادہ یعنی وسعت دی ہے, بہت زیادہ اس میں یعنی چھوٹ دی گئی, کہا گیا ہے کہ یعنی آپ اگر شادی کرنا چاہ رہے ہیں یا چاہ رہی ہیں تو ضروری ہے کہ ایک بہترین زندگی کی شروعات کے لیے, ایک بہت خوبصورت اور رول ماڈل زندگی بنانے کے لیے آپ بات کر سکتے ہیں, صرف اس لیے تاکہ آپ کو پہچان ہو کہ آپ کی شادی کس کے ساتھ ہو رہی ہے. جب تک آپ یہ بات نہیں کریں گے آپ کو معلوم نہیں ہوگا کہ آپ نئے گھر میں جا رہی ہیں یا کوئی کسی اور کو نئے گھر میں لے کر آ رہا ہے, تو اس کو کس طرح ڈیل کرنا ہے, کس طرح ایک ساتھ رہنا ہے, کس طرح مزاج کو ملانا ہے, اور کس طرح ایک متوازن زندگی گزارنی ہے, اس کے لیے بہت ضروری ہے کہ بات کی جائے, بلکہ تاکید کی گئی ہے کہ آپ گفتگو کریں تاکہ آشنائی ہو. اب گفتگو کی حد تک اگر بات نہیں معلوم ہو رہی, لیکن شرط یہ ہے کہ آپ کا مقصد شادی کرنا ہو, یہ بات ذہن میں رہے, یعنی جواب سے ایسا نہ ہو کہ بس بات کر لیجیے. اور پھر یہاں تک اسلام نے تو آزادی دی ہے کہ اگر آپ بات کرنے سے ایک دوسرے کو نہیں سمجھ پا رہے ہیں تو آپ ملاقات کیجیے, آشنا ہوئی ایک دوسرے سے, لیکن پھر وہی شرط یہ ہے کہ آپ شادی کرنا چاہیں. اس سے ہٹ کر پھر دوسری طرف اگر ہم دیکھتے ہیں کہ آپ شادی نہیں کر رہے, کوئی شادی نہیں کر رہا, صرف بات کر رہا ہے, جیسا کہ آپ نے فرمایا کہ عموماً آج تو آج کل ماحول ایسا ہے کہ بلا وجہ بھی اپنے قدم سے بات کر رہا ہوتا ہے کہ آپ کیسی ہیں, آپ کا وقت کیسا گزرا. اس کا مقصد لذت حاصل کرنا نہیں ہوگا, اس کا مقصد پتا یہ نہیں ہوگا کہ وہ لذت حاصل کرنا, لیکن بلا وجہ کی باتیں, دن کیسا گزرا, کیا ہوا, سارا دن کیا کرتے ہیں, ٹی وی پہ کیا دیکھ, اصلاً ضرورت کیا ہے ساری چیزوں. لیکن کچھ چیزیں ہوتی ہیں, ہمیشہ کوئی بڑی بلڈنگ بنانے کے لیے, کوئی بھی کام کرنے کے لیے مقدمات ہوتے ہیں, جب آپ مقدمہ بنا لیتے ہیں تو اس کے بعد پھر آگے کام کرنا مشکل نہیں ہوتا. لہٰذا کسی بھی چیز کا, انسانی معیار سے بات کی جائے تو کسی بھی چیز کا سب سے بڑا مقدمہ بات کرنا ہے. بات کرنے سے بات شروع ہوتی ہے, یعنی خدا نہ خواستہ نعوذ باللہ کوئی کسی برائی کی طرف جا رہا ہے تو اس کے لیے بھی مقدمہ یہی. اب دیکھیں, بات کرنا جب شروع ہو جاتی ہے اس کے بعد پھر انسان برائی کی طرف بھی چلا جاتا ہے, اور اگر سمجھ جائے تو اچھائی کی طرف بھی جاتا ہے. ہم یہاں پر چھوٹی سی بات رکھتے ہیں کہ کبھی کسی نے یہ بات نوٹ کی کہ عورت سے کیوں پردہ کروایا جاتا ہے, کیا क्या जबरदस्ती है औरत के ऊपर। मर्द को कहा जाता है कि आप आजादी से घूमिए और औरत से कहा जाता है कि आप अपने आप को छुपा लीजिए। इसके बरक्स भी तो हो सकता था, आप बात समझ रही है, इसके बरक्स भी हो सकता था कि नहीं, मर्द से कहा जाता है कि आप पर्दा करें, औरत से कहा जाता है कि आप जो है आजादी से जाएं। इसकी वजह यह है कि अगर हम थोड़ा सा बारीकी से देखें तो औरत के मिजाज में खुदावंद मुताल ने ये चीज रखी है कि वो, यानी मर्द के मिजाज में चीज है कि वो देखेगा, अगर उसने किसी औरत को देख लिया तो उसकी तरफ कायल हो जाएगा। लिहाजा इसलिए औरत को कहा गया है कि आप अपने आप को छुपा लें। फिर इसमें भी दो कैटेगरीज हैं, फिर सारी सवाल से बहुत दूर चल जाएंगे मुसलमान और गैर मुसलमान की, लेकिन यह है कि औरत के मिजाज में ये चीज रख दी कि वो सुनकर कायल हो जाती, मर्द से कहा कि कम बात करो, नजरें नीचे रखो, औरत से कहा कि अपने आप को छुपा रखो। ये बुनियादी मकसद था कि औरत और मर्द के दरमियान थोड़ा सा फर्क पैदा किया जाए। और फिर जहाँ तक को की बात है कि को एजुकेशन और को रिलेशन, ये सारे जो है एडिसन के दौर में ये सारी चीजें शुरू हुई थी कि पहले तो लोग आपस में बातें नहीं करते थे और उससे दूर जाया करते थे, एक एहतराम होता था, एक फासला होता था। लेकिन फिर उस दौर में आकर ये हुआ कि लोगों ने साथ मिलकर रहना शुरू किया, जब रहना शुरू हुआ तो फिर उन्हें एक दूसरे की जरूरत पड़ी और उन्होंने कहा कि इसमें कोई बड़ी बात नहीं है कि आपस में ताल्लुकात बात करने की हद तक रखे जाए। और फिर बात करने से बात बहुत ज्यादा आगे चली गई कि दोस्ती रखी जाए, दोस्ती में भी बात बहुत आगे चली गई कि दोस्ती किस सतह की होनी चाहिए। तो इस तरह की चीजें जो है फिर आहिस्ता आहिस्ता राइज की गई। लेकिन आपने जो सवाल फरमाया कि इस्लाम क्या कहता
जी,
इस्लाम ये कहता है कि आपको खुदा ने इख्तियार दिया है कि आप हर अच्छी और बुरी चीज को चुन सकते हैं ताकि आखिर में फैसला हो कि आपने दुनिया में चुना क्या था। तो खुदावंद मुताला हमें इख्तियार दे रहा है कि ये अच्छाई है, ये बुराई है। अब बात करना जैसे कि अर्जुन के मुकदमा कहलाता है और मुकदमा बन जाता है किसी भी बड़ी सतह पे जाने के लिए। उमूमन आपने देखा होगा जैसे आपने खुद फरमाया कि ज्यादा देर फोन पे बात की जाती है
जी,
ये भी एक तरह का मुकदमा है। फिर इसी तरह शादियां हो जाती हैं, लेकिन जब नीयत शादी की ना हो, अब मैं इस्लाम की बात कर रहा हूँ कि इस्लाम क्या हुक्म दे रहा है, जब नीयत शादी की ना हो, फोन पर बात की जाए और बहुत तवील बात की जाए, असलन ये जायज नहीं है। इस्लाम किसी हवाले से इस बात की इजाजत नहीं देता कि आप गैर औरत से या आप गैर मर्द से बात करें जब तक आपके दरमियान कोई राबता ना हो या राबता बनने वाला ना हो। इस्लाम हरगिज हरगिज इसकी मुखालफत करता है।
जी बहुत बहुत शुक्रिया शहरयार नकवी साहब, बहुत ही अहम नुकात की जानिब आपने इशारा किया। हम उम्मीद करते हैं कि हमारे नाज़रीन ने जरूर इससे इस्तेफादा किया होगा। आपसे इजाज़त चाहते हैं, बहुत बहुत शुक्रिया।
बहुत शुक्रिया
जी। मोहतरमा मासूमा नकवी साहबा, हमारे मेहमान ने भी फ़ोन पर अभी बहुत ही अहम बातें बयान की हैं और वाकई हमारे नाज़रीन जो है इसे ज़रूर इस तमाम नुकात की जानिब जो है वो तवज्जो करें कि वाकई हम देखते हैं आज के माशरे में जो है ख़वातीन लड़के लड़की आपस में फ़ोन पर लंबी लंबी कॉल्स करते हैं। तो जो हमारे मेहमान ने बयान किए वो यही कि अगर इंसान ज़रूरत के अतबार से सिर्फ बात करें, यानी जहाँ उसे ज़रूरत है अगर उस लिहाज से बात करें तो फिर ये जायज़ है। यानी अगर शादी का इरादा रखता हो या अगर वो दर्स व मुबाहसा अगर साथ में पढ़ता है तो अगर उसका दर्स इस तरह से है कि वो आपस में गुफ्तगू करें, दर्स पर डिस्कशन करें, तो इसमें कोई हर्ज नहीं है बात करने में। लेकिन अगर ये कि इंसान जो है वो लग और बेहुदा बातें आपस में कर रहा है और ये मुकदमा बनती हैं, फिर आगे जो है वो इंसान फसाद की तरफ बढ़े, तो ये बातें उनकी आपस में बातें करना जो है वो हराम है। जी मतलब मासूम नकवी साहब, मैं यहाँ पर आपसे अब जो आखिरी सवाल करना चाहती हूँ वो ये है कि हमें आया इस्लाम ने कुछ ऐसे इस्तिस्ना मवारिद बयान किए कि जिसमें जो है नामहरम की तरफ जो है वो इंसान नज़र कर सकता है और वो नजर करना जायज है। इससे पहले तो आपने बताया कि ऐसा जायज नहीं है, लेकिन आया कोई ऐसे मवारिद बयान किए हैं इस्लाम ने कि जिनके जिस पर इंसान जो है अमल कर सकता है और वो जायज करार दिए गए हैं?
हाँ जी, एक तो ये कि वही जैसे मैंने पहले कहा कि गैर मुस्लिम खवातीन की तरफ निगाह की जा सकती है, और वो भी किस लिए वजह बता दी कि मुसलमान खातून की अजमत और वक़ार इसी में है कि वो हिजाब के साथ बाहर निकलती है, लेकिन गैर मुस्लिम इस फजीलत से जो हैं आ रही हैं। और दूसरे मरहले पर वो जीनतें औरत की जो आश्कार होती हैं उनकी तरफ निगाह कर सकते हैं। अब इसमें मुफस्सरीन तफसीर में जो बयान करते हैं, जैसे कहा गया कि अंगूठी, सुरमा, मेहंदी, और इमाम जाफर सादिक अलैहिस्सलाम का भी कौल है जिसमें आप फरमाते हैं यहाँ पर आश्कार जीनतों से मुराद खातम, अंगूठी और सुरमा है। और इसी तरह से मुख्तलिफ मवारिद जो फिर अब इंसान देखे किस मुश्तहिद की तकलीद कर रहा है और मुश्तहिद रिसाले में किन जीनतों को आश्कार जो है करार दे रहा है। इसके अलावा तीसरे मरहले पर महारिम की तरफ देखना जो है जायज़ है। चौथे मरहले पर नाबालिग बच्चे और औरत औरत की तरफ, यानी औरत औरत के सामने अपनी जीनतों को आश्कार कर सकती है। और आखिरी मरहले पर वो लोग जिनमें शहवत नहीं पाई जाती, दीवाना, मजनून,
इन लोगों की तरफ जो है नज़र करना, और वो लोग अगर खातून की तरफ नज़र करते हैं तो इसमें कोई इश्काल शरई तौर पर नहीं है।
यानी दीवाना अगर जो है खातून को देख रहा है, नज़र कर रहा है, तो
उसके लिए जो है गुनाह नहीं है। खैर दीवाने के लिए तो ये थे उसके आमाल वगैरह भी इसी अंदाज में है कि खुदा के नज़दीक वो बरी है। लेकिन अगर हम अखलाकियात के हवाले से देखें तो हमारे आइमा मासूमीन अलैहिस्सलाम उनके घरों में अगर कोई नाबीना भी आ जाता तो अपनी अजवाज को जो है हुक्म करते हैं या अपनी बेटियों से कहते कि आप इनके सामने भी अपनी ओढ़नियों को ओढ़ लें। ये अखलाकी हवाले से है, लेकिन शरई हवाले से इश्काल नहीं है क्योंकि वो देख नहीं सकता, तो इसमें कोई इश्काल नहीं है।
खुद खातून का क्या नजर, खातून देख सकती है अगर तो?
खातून देख सकती है, लेकिन वही बात आ गई अखलाकी हवाले से। अगर इंसान अपने तकवा में इजाफा करना चाहता है, मानवियात को बढ़ाना चाहता है, तो वो जितना भी एहतियात करेगा खुदा के करीब तर होता जाएगा। एक आखिरी नुकता मैं जो बयान करना चाहती हूँ, आपके मेहमान ने भी बहुत अच्छी तरह से जो है तौज़ीह फरमाई, लेकिन एक आखिरी नुक्ते के हवाले से ख़वातीन के लिए। फ़ोन पर लंबी लंबी बातें होती हैं, ठीक है, लेकिन इस्लाम एक यहाँ पर हद मुकर्रर करता है, वो खातून की आवाज़ है। आप जब नामहरम के साथ गुफ्तगू करते हो इस अंदाज में गुफ्तगू ना करो जैसे आप किसी दोस्त के साथ या बहुत करीबी रिश्तेदार चाहने वाले के साथ गुफ्तगू कर रहे हैं। खुद इस आवाज़ में भी कहते हैं कि नामहरम के लिए रीबा पाया जाता है, और ये खातून की जिम्मेदारी है कि वो एहतियात करे, और जब नामहरम के साथ गुफ्तगू करती है एक वक़ार हो, तीनत हो। और अब मैं ये भी नहीं कह रही कि बदतमीज़ी के आलम में या बहुत ही ठोस अंदाज में जवाब
में,
हाँ नहीं ऐसा नहीं, लेकिन इसकी पहचान भी खुदा ने खुद औरत को अता की है, और वो जानती है कि मैं किस अंदाज में अगर गुफ्तगू करती हूँ तो इसमें जो है दूसरा शख्स सुनने वाला गलत फ़ायदा उठा सकता है, और कैसे जब मैं गुफ्तगू करूँगी तो इसमें फ़ायदा उठाने वाली कोई ऐसी बात नहीं।
लेकिन जैसा कि इस्लाम ने कहा कि नामहरम से जब गुफ्तगू करे तो करख्त आवाज़ में, यानी ऐसी आवाज़ में कि सामने वाले पे कुछ असर ना हो, मगर बाज़ ख़वातीन की आवाज़ ही मतलब इस तरह से होती है, नर्म आवाज़ होती है।
देखिए, तो करख्त नहीं कहा गया, कहा गया नरमी से मत बोलो। और है ख़वातीन की स्टाइल है, जब हम मसलन अपनी किसी दोस्त से गुफ्तगू करते हैं खुद हेलो कहने का अंदाज़ और हाल चाल पूछने का अंदाज़, लिहाजा कहा गया कि नामहरम के साथ उस अंदाज़ में नरमी से गुफ्तगू ना करो बल्कि अपने वक़ार और तीनत में रहो, और इसमें उसका भी फ़ायदा है और हमारा अपना भी फ़ायदा है। अगर हम चाहते हैं हमारे घर के रवाबित और माशरे के रवाबित सही और सालिम रहें और इंशाअल्लाह के इस्लामी रवाबित हों, तो हमें इन तमाम मवारिद पे अमल करना पड़ेगा।
मतलब मसलन आखिर में मैं आपसे ये सवाल करना चाहती हूँ कि आया इस्लाम में महरम और नामहरम के बारे में कुछ बयान ही हुआ है कुरान में? आई एम सॉरी, मतलब कुरान में क्या नामहरम लड़के और लड़की के बारे में कुछ इस तरह से वाकया बयान किया गया है?
जी, हज़रत मूसा अलैहिस्सलाम के बारे में हम पढ़ते हैं कि जब मिस्र से भागते हैं हज़रत मूसा अलैहिस्सलाम और फिरौन के सिपाही आपके पीछे थे, तो आप मदाइन की सरजमीन में दाखिल हो जाते हैं। वहाँ पर यानी बहुत ही खूबसूरत अंदाज में कुरान बयान करता है कि मूसा अलैहिस्सलाम ने देखा कि दो लड़कियां हैं जो परेशान अंदाज में खड़ी हैं, और परेशानी कैसे जाहिर हुई, बार बार अपने रिदाओं को भी संभालती हैं और पानी लेने के लिए सफ़ में भी खड़ी हैं। यहाँ से अब जवान मूसा अलैहिस्सलाम ने अंदाज़ा लगाया कि यहाँ पर इन औरतों को मदद की ज़रूरत है। यहाँ पर हज़रत मूसा अलैहिस्सलाम ने तआवुन किया है, मुआवनत नहीं की। इन दोनों चीज़ों में बहुत फ़र्क है। तआवुन कैसे किया? तआवुन इस अंदाज में किया कि आप लोग ये बर्तन मुझे दे दें और एक तरफ जाकर खड़ी हो जाएं। उसके बाद जो है खुद मर्दों की सफ़ में शामिल होते हैं, पानी भरते हैं, और जब फिर हज़रत शुएब अलैहिस्सलाम की बेटियां थीं जाती हैं और अपने बाप को सुनाती हैं कि आज एक जवान मर्द मिला और उसने इस अंदाज में गयूर इंसान ने मदद की हमारी। हज़रत शुएब अलैहिस्सलाम मूसा अलैहिस्सलाम को बुलाते हैं अपने पास मेज़बानी की नीयत से और मेहमान नवाजी करना चाहते हैं। अब जनाब शुएब की बेटी जब पैगाम लेकर आती है बाप का, और इसमें बहुत लतीफ़ नुक्ता है कि जब वली ने हुक्म दिया है तो अब जो है बेटी ने अमल किया है, लेकर आई पैगाम। अब जाने का अंदाज़ देखिए, कुरान फरमा रहा है शान नज़ूल में जब हम देखते हैं या तफसीर में रुजू करते हैं, तो पहले मूसा अलैहिस्सलाम पीछे चल रहे थे क्योंकि घर का रास्ता इस औरत को मालूम था, लेकिन जब कुछ अर्सा सफ़र करते हैं तो उनको एहसास हुआ कि ये तकलीफ़ में है, क्यों बार बार इनको अपनी चादर को ठीक करना पड़ता है। तो मूसा अलैहिस्सलाम फरमाते हैं कि आप मेरे पीछे चलें, मैं आगे आगे हरकत करता हूँ। तो वाकई अगर इंसान गौर करे, ताल्लुकात और रवाबित को बहुत अच्छा और साफ सुथरा बनाया जा सकता है, और सरासर दो तरफ की नियात पर है, और ये कि तवज्जो होनी चाहिए। आज अगर हम करते हैं कहते हैं कि हमारे बच्चे और नौजवान کیوں اس انداز میں تربیت کے حامل نہیں ہیں جیسے ہمارے بزرگوں نے ہماری تربیت کی ہے، تو اس میں ہمیں ان روابط کے ذریعے بھی تھوڑا سا غور و فکر کرنا پڑے گا انشاءاللہ.
بہت بہت شکریہ محترم آسمہ نقوی صاحبہ، بہت ہی اچھے خوبصورت نکات کی جانب اشارہ کیا آپ نے. ہم امید کرتے ہیں کہ ہمارے ناظرین سے ضرور جو ہے وہ فائدہ اٹھایا ہوگا، اور کوشش کریں گے کہ اپنے زندگی میں اسے جو ہے وہ اس روش کو جو ہے وہ اجرا کر سکے اور اس روش پر عمل کر سکے اور جو ہے وہ صحیح رابطہ جو ہے وہ قائم اور برقرار رکھ سکے. بہت بہت شکریہ آپ سے، اجازت چاہتی ہوں پروگرام گھرانہ میں آنے کے لیے. آپ کو ایک بار پھر آپ کے شکریہ ادا کرتی ہوں اور آپ سے اجازت چاہتی ہوں. ناظرین امید کرتی ہوں ہمارا یہ پروگرام آپ کو پسند آیا ہوگا. اس پروگرام کے متعلق آپ کے اگر کوئی سوال ہوں تو ہمیں ضرور ارسال کریں. انشاءاللہ اگلے پروگرام میں ہم اپنے مہمان کے ذریعے آپ کے ان سوالوں کا جواب پہنچانے کی پوری کوشش کریں گے. اگلے پروگرام تک آپ تمام ناظرین کو خدا کی امان میں رہتی ہوں. اللہ حافظ.